آیات کی وضاحت اور الفاظ کی تحقیق. للہ اللہ کے لیے، ما فی السماوات و ما فی الارض، جو آسمانوں اور زمین میں ہے. تو آپ دیکھ لیں کہ یہ آیت جو ہے یہ بڑی خوبصورت ہے اس اعتبار سے کہ اس میں اللہ تعالیٰ کی جو ملکیت ہے نا اس کا اظہار ہو رہا ہے. للہ اللہ کے لیے ہے نا. تو یوں بھی تو ہو سکتا تھا نا کہ آسمانوں اور زمین میں جو کچھ ہے وہ اللہ کے لیے ہے. تو یوں آیا کہ اللہ کے لیے ہے جو آسمانوں اور زمین میں ہے. فرق سمجھ آ رہا ہے آپ کو کہ اس انداز کا جو فرق ہے اس سے کیا پتا چل رہا ہے کہ اس میں جو ہے وہ تاکید ہے، اہمیت ہے، ایک شدت ہے، حدت ہے. للہ ما فی السماوات و ما فی الارض، اللہ ہی کے لیے ہے، اللہ ہی کا ہے، سب اللہ کا ہے جو آسمانوں اور زمین میں ہے. تو بات کے انداز کا فرق جو ہے اس کے مدعا میں، معنی میں، اس کی تفہیم میں بڑا فرق ڈال دیتا ہے. تو سب سے پہلے اللہ تعالیٰ کیا چاہتے ہیں کہ آپ سپردگی جو ہے وہ اللہ کے کریں اور اللہ کے حوالے کریں اور اس بات کو تسلیم کر لیں کہ جو کچھ بھی آسمان و زمین میں ہے نا سب اللہ کا ہے. آپ دیکھ لیں کہ آسمان جو ہیں یعنی اوپر کی جو دنیا ہے اور جتنے بھی فلک ہیں، سیارے ہیں، نظارے ہیں، اوپر کے جو سات آسمان اور جو کچھ بھی اس کی تفصیلات ہیں، جزویات ہیں، ہمیں تو ان کا ادراک بھی نہیں ہے، اس کی کیفیت کا اندازہ بھی نہیں ہے. اور اللہ تعالیٰ کہتے ہیں کہ تم جو ہے اس بات کا اندازہ کرو اور اس بات کو تسلیم کرو کہ وہ اللہ کا ہے. عرش ہے، کرسی ہے، حشر ہے، نشر ہے، آسمان اور جو کچھ اس کی کیفیات ہے نا جو ہم تصور بھی نہیں کر سکتے، بیان کرنا تو بعد کی بات ہے، وہ سب اللہ کا ہے. اور پھر زمین کا ذکر کر دیا، وما فی الارض، اور جو زمین میں ہے. اور آپ زمین کو دیکھ لیں کہ ایک انسان تو ہی پڑھا نہیں جاتا، جو آپس میں بہت قریبی رشتہ بھی ہوتا ہے پتہ نہیں چلتا نا اس کے اندر کیا ہے، اس کے دل میں کیا ہے، اس کے ذہن میں کیا ہے، اس کی سوچوں میں کیا ہے. تو جو کچھ زمین میں ہے، حشرات ہیں، انسان ہیں، چرند ہیں، پرند ہیں، مچھلیاں ہیں، سمندر ہے، سمندر کی اپنی ایک دنیا ہے، سب سے بڑا جانور جو زمین پر ہے وہ سمندر میں ہے نا، سمندر میں ہے. اور آپ نے وہ بھی حدیث پڑھی تھی نا کہ صحابہ جب سفر پر گئے تھے تو پھر انہوں نے ایک مچھلی کو پکڑا تھا، ایک جانور کو پکڑا تھا جو سمندری جانور تھا، آبی جانور، تو کتنے مہینہ اس کو کھاتے رہے نا، کتنے دن اس کو کھاتے رہے، سوچے کتنا بڑا ہوگا وہ. اور پھر ایک یہ بھی ہے کہ اس کو جب کھڑا کیا تو اس کی ہڈی کے نیچے سے گزر گئے، اس کا جبڑا، اس کا منہ، اس کے اندر سے وہ گزر گئے، اتنی اونچی اور اتنا بڑا. تو آپ دیکھیں اس بات سے تصور کریں کہ زمین، اور آپ دیکھیں ایسے کیمرے ہیں کہ سمندر کے اندر کی تصویریں، آپ مچھلیوں کو ہی خالی دیکھتے رہے. ایک دفعہ کراچی گئے تو وہاں جا کے مچھلیوں کو دیکھا. مچھلیاں کہاں دیکھتے ہیں جا کے، ایکویریم میں، وہاں پہ جو مچھلیوں کا جگہ بنی ہوئی تھی، تو ایسی خوبصورت مچھلیاں کے فابی اعلی ربی کمان تقزیبان، رنگ مختلف، سائز مختلف، ان کے انداز مختلف، بعض کی آنکھوں کا ہی پتہ نہیں چلتا کہ کہاں پر ہے. کتنا حسن ہے نا سمندر کے اندر بھی. اور ان مچھلیوں کی بات ہی نہیں، اور بھی کتنے آپ صحراؤں میں دیکھ لیں تو وہاں الگ ہے. تو ایک دنیا ہے نا. تو اللہ تعالیٰ کہتے ہیں کہ آسمان اور زمین، بات آسمان کی بھی ہے اور الارض زمین کی بھی ہے. اور یہاں پہ السما کی بجائے السماوات کا ذکر ہے. تو سارا کچھ جو کچھ ہے، نہ تھا کچھ تو خدا تھا، کچھ نہ ہوتا تو خدا ہوتا، ڈبویا مجھ کو ہونے نے، نہ ہوتا میں تو کیا ہوتا، ہے نا. ساری خدائی اللہ کی ہے سب کچھ. تو ہونا کیا چاہیے کہ ہم سب بھی، یہ آیت پکار پکار کر کہہ رہی ہے کہ جب سب کچھ اللہ کا تو کیا انسان تو اس کا نہ ہوگا. اور اگر تم وَإِن تُبْدُو، اس کا روپ کیا ہے، بعد الموت کہ اگر تم جو ہے وہ ظاہر کر دو، اگر تم جو ہے وہ ظاہر کرو کیا، ما فی انفسکم، جو تمہارے نفسوں میں ہے، جو تمہارے دلوں میں ہے. تو اگر ہم انسان کو دیکھیں تو کیا ہے کہ انسان ایک مکان ہے، مکان، اور مکان کو روح آباد رکھتی ہے نا، اور دل اور دماغ کا مجموعہ انسان ہے، یہی ہے نا، کہ دل میں خیال آتا ہے، دماغ اس پہ سوچتا ہے، اعضاء تو بعد میں کچھ کرتے ہیں نا. تو یہاں پر کیا کہا جا رہا ہے کہ جو کچھ بھی تمہارے نفسوں میں ہے، نفوس میں ہے، جو کچھ بھی تمہارے خیالات میں ہے، تمہارے ارادوں میں ہے، جو کچھ تمہارے دلوں میں ہے، یہاں پہ نفوس جو نفس کی جمع ہے، اس میں خاص طور پر جو ذکر ہو رہا ہے وہ کیا ہے کہ جو کچھ بھی ہے، اچھا ہے، برا ہے، ارادی ہے، غیر ارادی ہے، اختیاری ہے، تمہارے بغیر اختیار کے ہے، جو کچھ بھی ہے تمہارے نفسوں میں، ما فی انفسکم، جو تمہارے نفوس میں ہے، جو تمہارے دلوں میں ہے، او تخفوہ، چاہو تم اس کو چھپاؤ. تخفوہ کا روپ کیا ہے؟ خافا، یا کہ چاہو تم اسے چھپا دو یا چاہو تم ان کو ظاہر کر دو. پہلے تبدو آیا، پھر اس کے بعد تخفو آیا، یعنی ظاہر کرو یا چھپاؤ. جو کچھ تمہارے نفسوں میں ہے تو ہوگا کیا، یحاسبکم بہ اللہ، اللہ تمہارا جو ہے نا محاسبہ کرے گا اس پر. اللہ کو بہرحال تمہارے نفوس کے اندر جو کچھ ہے اس کا حساب لینا ہے، چاہے ظاہر کرو چاہے ظاہر جو ہے وہ نہ کرو. تو اب آپ دیکھ لیں کہ یہ جو آیت ہے، یہ جو آیت کا حصہ ہے، اس سے کیا پتا چل رہا ہے کہ خفیہ چیزیں ہیں یا ظاہری چیزیں ہیں، اللہ تم سے اس بارے میں نہ پوچھے گا. اور ہمارے دلوں میں کیا ہوتا ہے، ہمارے نفوس کے اندر کیا ہوتا ہے، بہت سے وسواس ہوتے ہیں، بہت سے خیالات ہوتے ہیں، اور بہت سے ہمارے دلوں میں، سب سے پہلے تو دل میں خیال آتا ہے، ایک خیال آتا ہے، اور خیال جو ہے پھر اسے ایک چیز جو ہے وہ ارادہ بنتی ہے، عزم بنتا ہے، پھر انسان جو ہے کچھ عمل کرتا ہے نا. تو کسی بھی کام کی ابتدا کی جگہ دل ہے، اسی سے نیت بنتی ہے، وہ اچھی ہو یا بری ہو، اسی سے ایک عزم بنتا ہے، پختہ ہو یا نہ پختہ، اسی سے ارادہ بنتا ہے، اچھا ہو یا برا. تو اب یہاں پر جو بات کہی جا رہی ہے وہ کیا ہے کہ اللہ تعالیٰ کہہ رہے ہیں کہ اللہ تمہاری اس پر نہ پکڑ کرے گا، تمہارا محاسبہ کرے گا. یحاسبکم بہ اللہ. تو آپ یہ بات دیکھ لیں کہ اگر اللہ جو ہے وہ محاسبہ کرے، اور محاسبہ جو ہے وہ کیا ہے، حساب کتاب لینا ہے نا، جمع تفریق کرنا، پوچھنا کہ یہ کام کیوں کیا اور یہ کام تم نے جو ہے وہ کیوں نہ کیا. دونوں طرح سے یہ بات جو ہے وہ پائی جاتی ہے نا، کہ اللہ تعالیٰ جو ہے وہ انسان سے پوچھے کہ یہ کیا کیوں اور یہ جو ہے وہ کیوں نہ کیا. تو اس کا روٹ ورڈ کیا ہے، حسابا، حاسین با، اور حسابا یا سبو حسبن حسابن، گننا شمار کرنا، حساب کرنا ہے نا. یہ تو اور ہے، جیسے آپ کو پیپر میں بھی وہ آیت ملی تھی نا کہ کیا تم نے یہ سمجھ رکھا ہے، ام حسبتم ان تدخلوا الجنہ، کیا تم نے یہ سمجھ رکھا ہے کہ تم یوں ہی جنت میں داخل ہو جاؤ گے. تو کچھ لوگوں نے، کسی نے یہ بھی ترجمہ کیا تھا، کیا تم یہ حساب رکھتے ہو کہ تم جنت میں داخل ہو جاؤ گے. روٹ ورڈ تو سیم ہے لیکن ترجمہ تو سیم نہیں ہے نا. حسبا یحسبو حسبن حسابن حسبانن، گننا شمار کرنا حساب کرنا. حسبا، حسبا یحسبو یا یحسبو حسبانن، تو یہ ہے گمان کرنا. تو یہاں پر کیا ہے کہ اللہ تم سے حساب لے گا، گنے گا، تم سے پوچھے گا، यानी हर शख्स जो है वो अल्लाह के आगे जिम्मेदार है इस बात पर कि वो जवाबदेही करे, यानी अल्लाह ताला को जवाब दे और अल्लाह उससे पूछे, अल्लाह उनकी फिर जवाबदेही करे, और उसको उस जवाबदेही के लिए इंसान को तैयार होना है। कुंभ के अंदर ना हजरत आदम अलैहिस्सलाम से लेकर आखिरी दुनिया में जो लोग हैं वो सारे इसमें आ जाते हैं। तमाम के तमाम लोगों को अल्लाह जो है ना पूछेगा, यही इसका यानी जो भी तुम्हारे दिलों के अंदर है उसके बारे में अल्लाह तुमसे पूछेगा। फयग़फिरु गफरा से है, फयग़फिरु गफरा के माने क्या होते हैं, छुपा लेना, ढांप लेना। तो फिर अल्लाह जो है वो ढांप देगा, अल्लाह रब्बुल इज्जत जो है वो माफ कर देगा किसको, लिमय यशाउ, जिसको वो चाहे, यानी जिसने खुद दुनिया में चाहा, अच्छे अमल किए और उससे कुछ भूल हो गई, कमी बेशी हो गई, तो अल्लाह उसको बख्श देगा। वह युअज्जिबु ऐन ज़ालबा, और अजाब देगा, मैं यशा, जिसको वो चाहे। तो अजाब किसको देगा, जिसको वो चाहे, अल्लाह की चाहत इंसान की चाहत पर है, जिसने खुद ही अजाब के लिए अपने आप को तैयार किया तो अल्लाह उनको जो है वो अजाब देगा, अल्लाह उनको सजा देगा। अल्लाहु अला कुल्ली शैइन कदीर, और अल्लाह हर चीज पर कुदरत रखता है, कादिर है हर चीज पर। तो अगर आप इस आयत पर गौर करें, ये जो आयत नंबर 284 है, तो ये बड़ी सख्त है इस एतबार से कि नफूस के अंदर जो कुछ है उसका अल्लाह ताला हिसाब करेगा ना। एक तो होता है ना कि बाहर आ गया, अमल किया, और आप सोचिए हमारे दिलों में तो लम्हे के अंदर अंदर कैसे ख्यालात आते हैं, कोयलों से भी काले, जहर से भी कड़वे, है ना, बहुत ही बुरे बुरे बाजू का ख्यालात होते हैं। और इंसान अगर एक इंसान को दूसरे के ख्यालात का पता चल जाए तो इंसान कितना शर्मिंदा हो ना, और बाजू का दूसरे को नुकसान पहुंचाने के होते हैं, बाजू का हसद के होते हैं, बाजू का बुराई होती है, बाजू का फितना होता है, बाजू का कत्ल का मंसूबा, चोरी, डाका, मुख्तलिफ मुख्तलिफ ख्यालात आते हैं, है ना। तो ख्यालात या जो भी दिल के अंदर वसवसे होते हैं उनकी दो किस्में हैं, इरादी और गैर इरादी, है ना। फिर उनकी भी दो किस्में हैं, अच्छे हैं या बुरे हैं। इरादी और गैर इरादी में भी कुछ अच्छे होते हैं, कुछ बुरे होते हैं। तो आप देख लें कि जैसे मसलन मेरे पास लोगों के लिखे हुए वो आ रहे हैं ना, मुख्तलिफ लोग अपने लिख कर देते हैं कि हमने अमल के लिए ये सोचा, या ये मसला है, या ये परेशानी है, या हम अल्लाह के रास्ते में कैसे रोकते हैं, मुख्तलिफ एक तजिया एक जायजा क्लास के स्टूडेंट लिख कर देते हैं। अच्छा, नाम नहीं लिखते ना, अच्छी बात है, जरूरत भी नहीं, अगर अच्छी सोचते हैं अल्लाह उनको जजा देगा, खुफिया बात है। और अगर कोई ऐसी चीज है जिसपे वो मशवरा चाहते हैं तो सबकी इसलाह हो जाती है, एक उन्हीं की बात नहीं होती, तो मुख्तलिफ लोग बात करते हैं। तो बाज़ औक़ात ऐसा महसूस होता है कि जब नाम नहीं लिखा होता और बात सामने आती है ना, तो लोग चाहते हैं कि पता चले इसका नाम कौन है जिसने ये किया है ना, दिल में लोगों के ख्याल आता है, या लोगों ने किसी से पूछा भी कि इससे इससे मुराद कौन है ना। तो ऐसा क्यों होता है, एक शख्स जो चाहता नहीं कि मेरा किसी को नाम पता चले, उसने नाम लिखा नहीं, आपने सोचा क्यों, है ना, आपने पूछा क्यों, फिर आपने उस पर चेमगोई क्यों की कि ये कौन है, या फिर आपने अपने ख्याल का इजहार क्यों किया कि मेरा ये ख्याल है कि ये फलां है ना। तो ऐसा क्यों होता है, हालांकि ये है कि अगर कोई शख्स अपनी कोई बात किसी को राज की कहना चाहता है और वो नाम नहीं लेता कि मेरी ये बात है राज की, वो सिर्फ दाएं बाएं देखता है, कोई देख तो नहीं रहा, कोई सुन तो नहीं रहा जो मैं बात आपको बताने लगी हूं, तो उसका क्या मतलब होता है, वो ये चाहता है कि ये बात किसी को बताई ना जाइए, इमानत है, आप उसके अमीन बन गए, है ना। तो अगर मेरे पास एक लेटर आता है, या जैसे मैंने जो है वो कहा था आपसे कि आप में से कौन है, यानी आप क्या सोचते हैं कि वो है ना, कि वही सुदून अन सबीलिल्लाह, कि वो अल्लाह के रास्ते से रोकते हैं, तो आप अपना जायजा लें कि आप तो नहीं उन लोगों में शामिल, तो आप लोगों का होमवर्क आया है ना, तो मैंने उसमें से जब किसी का पढ़ा, मैंने तो नहीं बताया कि वो किसका था, लेकिन लोग सोचने लगे कि ये किसका है, एक बात सोचने लगे ना, एकदम कि कि कौन है, ये पीछे मुड़कर देखना या आगे मुड़कर देखना या राय का इजहार करना। तो जब बंदे ने नाम ही नहीं लिखा, और मैंने खास तौर पे कहा था कि ये डायरेक्ट मुझे दे दे होमवर्क, इसलिए कि मैं चाहती ही नहीं कि अगर किसी की कोई इमानत है वो इधर उधर हो जाए ना, है ना ये बात। तो आप देख लें कि हम ऐसा फिर क्यों करते हैं ना, दिलों में ख्याल आता है ना, जैसे रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम अपनी बीवी के साथ जब जा रहे थे छोड़ने के लिए, तो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने क्या कहा था कि ऐ फलां ये मेरी बीवी है। उन्होंने कहा मैं अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम आपके बारे में तो हम ऐसा नहीं सोचते। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया कि इंसान जो है उसके रगों में जिस तरह खून गर्दिश करता है ना, इसी तरह शैतान भी उसके रगों में गर्दिश करता है, तो कोई ख्याल बुरा ना आ जाए। तो ख्याल आते हैं ना, वसवसे आते हैं ना, तो उन वसवसों को रोकना, उनको एक अच्छा रुख देना, अपने दिल में नादा को समझाना कि जब किसी ने नाम नहीं लिखा तो क्या जरूरत है पता करने की, क्या जरूरत है अपनी राय का इजहार करने की कि फलां का है या फलां का है या फलां हो सकता है या फलां आया नहीं, जरूर ये उसी की बात है ना। तो असल बात क्या है कि बात दुनिया की नहीं है, युहासिबुकुम बिल्लाह, अल्लाह तुमसे जो है ना इनका हिसाब लेगा। और अभी जब अल्लाह ने हिसाब ले लिया, सोचे फिर बनेगा क्या, क्योंकि लिल्लाही मा फिस समावाती वल अर्ज, बादशाही अल्लाह की है, मलकियत हम सब अल्लाह की है, जवाबदेह भी उसके सामने है, वो गैब और शहादत सबका इल्म भी रखने वाला है। अब दिलों के छुपे हुए ख्यालात और इरादे और वसवसे अच्छे हैं बुरे, वो भी उससे छुपे हुए नहीं है, तो बनेगा क्या। और अल्लाह भी कैसा, फयगफिरु लिमन यशा व युअज्जिबु मन यशा वल्लाहु अला कुल्ली शैइन कदीर, जिसको चाहे माफ कर दे और जिसको चाहे सजा दे दे, और हर चीज पर कुदरत रखने वाला। अल्लाह के कानून के तहत सब बंधे हुए हैं और सब मजबूर हैं उसके कानून पर, ऐसी है उसकी कुदरत। सजा देने और माफ कर देने के कुल्ली इख्तियारात अल्लाह के हैं, है ना ये बात। कितनी खूबसूरत है यार पूरी सूरत अल बकरा का निचोड़, आमन रसूलु, रसूल ईमान ले आए, बिमा उन्जिला इलेही, जो उसकी तरफ जो है वो नाजिल किया गया, जो उसके रब की तरफ से उस पर नाजिल हुआ, रसूल भी उस पर जो है वो ईमान लाते हैं। तो आप देखें कि रसूल जो है वो लोगों को कहते हैं कि ईमान लाएं, वो लोगों को खबर देते हैं ना। तो अब यहां पर जो बात बताई जा रही है तो क्या है कि जो खुदा की खुदाई है, पूरी दुनिया अल्लाह की अताअत गुजार है, क्योंकि लिल्लाहि मा फिस समावाति व मा फिल अर्द, तो आसमान और जमीन भी ईमान लाते हैं, पूरी कायनात अल्लाह की अताअत करती है, तो किताबे इलाही पर नाम लेने में, किताबे इलाही पर ईमान लाने में सबसे पहले खुद रसूल की जात होती है। आमनर रसूलु बिमा उन्जिला इलैही मिन रब्बिही, जो कुछ उस पर उसके रब की तरफ से नाजिल किया गया, जो कानून अल्लाह ने दे दिया, रसूल खुद आगे बढ़कर कहते हैं अना अव्वलुल मोमिनीन व अना अव्वलुल मुस्लिमीन, हम हैं सबसे पहले ईमान लाने वाले, हम हैं सबसे पहले जो है वो मुसलमान, ठीक है ना। और इसके अंदर कुरान और जो जो भी किताबें रसूलों पर नाजिल हुई उसके अलावा दूसरी चीज भी आती है, हदीस, सुन्नत, वही है मतलू और वही है गैर मतलू। मतलू वो जिसकी तिलावत होती है किताब की शक्ल में है, और गैर मतलू जिसकी तिलावत नहीं की जाती, जो हदीस है, जो सुन्नत है, जो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का उसवा है, वो भी इसके अंदर आता है। अल्लाह ने नाजिल किया है, क्योंकि वही बहुत सी ऐसी हमें चीजें मिलती हैं जो कुरान में नहीं है, लेकिन रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अभी अभी जिब्राइल आए थे उन्होंने ये बात कही, है ना। तो दोनों उस पर रसूल ईमान ले आते हैं जो उसके रब की तरफ से नाजिल होता है, वल मोमिनून, और ईमान लाने वाले और मोमिन वो भी इसको तस्लीम करते हैं। मोमिनून का रूट वर्ड क्या है, हमजा मीम नून, अमन, ईमान से है। कुल्लुन आमना बिल्लाही, अब इसकी तफसील है कि ईमान किस पर लाते हैं, सब के सब ईमान ले आते हैं, ये सब ईमान लाते हैं अल्लाह पर। तो सबसे पहले क्या है, तौहीद है अल्लाह, मलाइकते ही और इसके फरिश्ते, इसका क्या है रूट वर्ड, मलाइकते ही, नीम लाम का, तो इसके फरिश्ते भी, फरिश्तों पर ईमान लाना है, वह कुतुब ही और इसकी किताबों पर। तो कुतुब ही से मुराद तो तमाम किताबें जो मुख्तलिफ अंबिया पर नाजिल हुई, और हजरत मूसा अलैहिस्सलाम पर क्या चीज उतरी? तौरात, है ना, और हजरत ईसा अलैहिस्सलाम पर
इंजील,
इंजील, और हजरत दाऊद अलैहिस्सलाम पर, और हजरत इब्राहिम अलैहिस्सलाम पर सोहफ इब्राहिम व मूसा। तो सोहफ भी है, और इसी तरह रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर कुरान मजीद और उसकी किताबों पर, पर रसूल ही और उसके रसूलों पर, जितने भी रसूल अल्लाह ताला ने भेजे उन सब पर जो है बहसियत मुसलमान के हमारा जो है वो ईमान है। तो रसूल जो है वो ज्यादा है या नबी ज्यादा है?
नबी
नबी ज्यादा है। और रसूल कितने हैं?
7 हैं, उलुल अजम तो 7
उलुल अजम तो 7 हैं, और 313, 313। और वैसे तो नबियों की तादाद जो है वो बहुत ज्यादा है। तो कुल्लुन आमना बिल्लाही व मलाइकतिही व कुतुबिही व रसूले, तो सब पर जो है वो ईमान लाया जाता है, ठीक है, और ईमान लाना है सब पर। और किस तरह का लाना है? ला नुफर्रिकु बैना अहदम अहदिम मिन रुसुले। और वो ये कहते हैं जो ईमान लाने वाले हैं, वो क्या बात कहते हैं कि हम फर्क नहीं करते। ला नुफर्रिकु का रूट वर्ड क्या है? फारा, पाप, के हम फर्क नहीं करते। बैना अहदिम, इनके दरमियान, इनमें से किसी एक के दरमियान हम फर्क नहीं करते। मिन रुसुले ही की जमीर किस तरफ है? अल्लाह की तरफ, यानी अल्लाह के रसूलों में से किसी एक के दरमियान भी हम फर्क नहीं करते। हम ये नहीं कहते कि ये इसका मकाम ज्यादा है और इसका मकाम जो है वो कम है। सब के सब पर जो है हम क्या करते हैं? ईमान लाते हैं। तो वैसे अगर आप देखें तो जिन चीजों पर हम ईमान लाते हैं, इसमें यहाँ पर और किस चीज का यहाँ पे जिक्र नहीं है? आखरत है, आखरत है, शाबाश। और गैब है, तकदीर है। तो यहाँ पर जो है, यानी ये नहीं है कि तफसील बयान हुई है, बल्कि क्या है, मुख्तसर अंदाज में कहा गया है कि ये इन पर ईमान लाते हैं। इसका ये मतलब नहीं जो यहाँ नहीं है तो उस पर ईमान नहीं लाना, बाकी सब जो है वो इसमें शामिल है। और सिर्फ ईमान नहीं वो लोग लाते, और क्या करते हैं? वकालू, वो कहते हैं समेना, हमने सुना, तो अताना, और हमने उसकी अताअत की। तो समेना जो है दरअसल ये दिल की कबूलियत है, और अताना जो है ना ये अमली अतात है। क्यों? इसलिए कि जब इंसान किसी चीज को तवज्जो से सुनता है तभी तो उस पर अमल करता है ना। और सुनता कब है? जब पूरी तरह मतवज्जो होता है। और मतवज्जो कब होता है? जब पूरी तरह खामोश होता है, साकिन होता है, साकित होता है, जामिद होता है, पूरे दिल की और जिस्म की गहराइयों के साथ, वाबस्तगियों के साथ, हमतन गोश होता है ना, वो तवज्जो होता है, फिर वो उसको सुनता है बात को। तो पहली बात उन्होंने क्या की कि हमने सुन लिया, वह अताना, और हमने उसको कबूल कर लिया, यानी हम इस पर अतात करेंगे, हम इस पर अमल करेंगे, हम सरापाए अतात है गुफराना का। तो गुफराना का से पहले समेना व अताना गुफराना का। तो समेना का रूट वर्ड क्या है? अपाना का तो करहन, है ना, उससे इस बात को आप याद रखें कि ये लफ्ज जो है वो अतात के लिए इस्तेमाल किया जाता है। और कौन, यानी खुशी से अतात करना, ठीक है, गुफराना का। यहाँ पे एक बड़ा खूबसूरत अंदाज है कि गफरा तो आपको पता ही है कि ढांप लेना, है ना, तो गुफरान रहमान के वजन पर है। एक तो मुबालगा का सीगा है, दूसरी बात क्या है कि इससे पहले जो है ना फेल छुपा हुआ है। और जैसे कि कहने वाला क्या कह रहा है, वो ये सिफारिश कर रहा है कि ए रब, हम तुझसे नसलू का गुफरानक, ये हम तेरी मगफिरत का सवाल करते हैं, लेकिन नसलू का नहीं लिखा हुआ, ये नहीं लिखा कि हम तुझसे मांगते हैं, ये है ही नहीं। मसलन आप देखें कि किसी को बहुत, बच्चे बाजू का जब घर आते हैं बहुत उनको भूख लगी हुई होती है, तो ये नहीं कहते कि अम्मी दे दे खाना, कहते हैं खाना, प्यास बहुत लगी हुई है पानी। टू दी पॉइंट, सिर्फ मुख्तसर लुबे लुबाब क्या है कि अपनी बात को सामने रख दिया, खाना पानी या नींद या फोन या कोई भी जो जरूरत की चीज है, इंसान कहता है कि मुझे वो चाहिए ना। तो यहां पे भी गुफरान के अल्लाह ताला हम ईमान भी लाए, हम सुन भी रहे हैं, हम अताअत भी कर रहे हैं और खुशी से कर रहे हैं, लेकिन बड़ी कमी बेशी है हमारे अंदर ना, गुफरान तेरी बख्शिश चाहिए, तेरी खता, हम तुझसे खता बख्शी के तालिब हैं, गुफरान ना का तुझसे। समझ आई? बड़ा खूबसूरत अंदाज है, मुख्तसर है बात, जामे है बात, और इख्तसार जो है ना उसके हुसन को बढ़ा देता है। बाज़ुकात जब इंसान बड़ी लंबी बात करता है ना तो समझ नहीं आता बात है क्या, बाज़ुकात लुबे लुबाप एक खास बात आप हिंट करके रख देते हैं तो बड़ी नुमाया होकर जो है वो चीज सामने आ जाती है। तो यहां पर भी आप देखें कि इससे अंदाजा होता है कि दुआ करने वाला जो है उसके अंदर बड़ी बेचैनी है, उसको बड़ी तड़प है, बड़ी फिक्र है, बड़ा उसको गम है कि सारी कोशिशों के बाद बड़ी कमी बेशी है मेरे अंदर। तो गुफरान का रब्बना, बख्शी चाहिए हमको तेरी ऐ हमारे परवरदिगार। और आमतौर पे आप देखें रब्बाना शुरू में आता है, रब्बाना आतिना फिद दुनिया, आपने पीछे पढ़ा था ना, यहाँ पे क्या आ रहा है, गुफरान का रब्बना, बख्श दे हमको ऐ हमारे रब, ऐ हमारे परवरदिगार, तेरे दर को छोड़कर हम कहां जाए। वइलैकल मसीर, मसीर का रूपवर्ड क्या है, मीम स्वात्रा। तो अब हम जाएं तो जाएं कहां, तो मसीर मिस्र शहर को भी कहते हैं, और वो जगह जहां इंसान जो है वो लौट कर जाता है। तो ऐ अल्लाह तू हमारे गुनाहों की सजा को माफ कर दे, और जाना कहां है, तेरी ही तरफ तो पलट कर जाना है ना। अब तो घबरा के ये कहते हैं कि मर जाएंगे, मर के भी चैन ना पाया तो किधर जाएंगे, और इंसान कहता है अच्छा मैं भाग जाऊं, मैं फरार हासिल करूं, तो कहां जाएगा इंसान भाग कर, कहीं भी तो वो फरार नहीं पा सकता ना, कहीं भी तो वो भाग नहीं सकता ना। तो लौट कर जाना, मलजा और मावा क्या है, अल्लाह ही के पास तो जाना है। ला युकल्लिफु काफ लाम फा, इसके मानी है के तकलीफ देना, काफ लाम फा तकलीफ देना, और नहीं तकलीफ देता अल्लाह नफ्सन किसी नफ्स को, तो अल्लाह किसी भी नफ्स को जो है ना वो तकलीफ नहीं देता, इल्ला वुसअहा मगर उसकी वुसअत के मुताबिक। आप पहले भी पढ़ चुके हैं वाव सीन ऐन, वसी चीज को कहते हैं, और आयतल कुर्सी में भी पढ़ा था ना, वसीया अला वसीया कुर्सीयहू, हाँ। तो उसमें भी आप देखें कि जब आपने पढ़ा तो क्या पढ़ा कि अल्लाह की जो बादशाही है, अल्लाह की जो जमीन है वो कितनी वसी है, और वो कैसी वसी है कि वसीया कुर्सीयहू समावाति वल अर्द, कि आसमानों जमीन पर भी उसकी कुर्सी जो है वो वुसअत रखती है, छाई हुई है, फैली हुई है। तो यहां पर भी अल्लाह उसकी वुसअत के मुताबिक, उसके फैलाव के मुताबिक, उसकी कुदरत के मुताबिक, उसके अंदर जितनी हिम्मत है ना उसके मुताबिक अल्लाह ताला जो है ना वो उससे चाहते हैं, उससे बढ़कर नहीं। लहा मा कसबत व अलैहा मक्तसबत, तो यहां पर जो खास बात है वो क्या है कि काफ सीन बा, कसब जो है इसके मानी क्या होते हैं, कमाना, कमाई करना, जैसे किसी नफे के लिए कोई कमाई करना अपने लिए दूसरों के लिए, और ये भी हो सकता है कि आप जो कमाई करते हैं वो अच्छी भी हो सकती है और बुरी भी हो सकती है, यानी आप चाहते तो नफा है लेकिन अब डिपेंड करता है कि आप जो भी कमाई कर रहे हैं वो किस लिए कर रहे हैं। तो कसबा क्या है कि कमाई करना, वह अलैहा मक्तसबत, तो मक्तसबत जो है इसके मानी क्या है कि एहतमाम से कमाना, اکتساب کرنا، برائی کا صرف ارادہ ہی نہیں بلکہ اس پر عمل کرنا، تو کام کرنے کے لیے ایک تو ہمیں عمل لفظ ملتا ہے نا، عمل کرنا، اور دوسرا کیا ہے؟ کسب، کمائی کرنا، تیسرا ہے اکتسب، وہ کام جو انسان صرف اپنے مفاد کو سامنے رکھتے ہوئے کرے، بے شک وہ برائی ہی کر رہا ہے لیکن وہ سمجھتا ہے کہ میرا اسی میں فائدہ ہے، تو اس نے جو ہے وہ برائی جو ہے وہ کما لی، تو جو بھی اس نے کمائی کی ہے، جو کچھ بھی اس نے کیا ہے تو وہ اسی کے لیے ہے، لہا ما کسبت، تو کسبت یہاں پہ ہے نیکی کے معنی میں، کہ جو کچھ اس نے نیکی کمائی وہ بھی اس کے لیے ہے، وہ علیہ مکتسبت، اور جو اس نے برائی کمائی وہ بھی اسی کے لیے ہے، جو بھی اس نے بدی سمیٹی وہ بھی اس کے لیے ہے، تو دونوں کا روٹ ورڈ تو سیم ہی ہے، ٹھیک ہے؟ ربنا، اے ہمارے رب، لا تؤاخذنا، لا تؤاخذنا بہت بڑا سا لگ رہا ہے نا، لیکن اس کا روٹ ورڈ کیا ہے؟ حمزہ خا زال، شاباش، کہ تو ہم کو نہ پکڑنا، ہمارا معاوضہ نہ کرنا، ان نسینا، اگر ہم سے بھول ہو جائے، تو ان نسینا اس کا روٹ ورڈ کیا ہے؟ نون سین یا، اور انسان جو ہے وہ، انسان بھی اسی سے ہے کہ انسان جو ہے وہ بھولتا ہے، حضرت آدم علیہ السلام بھی تو بھولے تھے نا، اور حضرت موسیٰ علیہ السلام نے جو ہے وہ خضر سے کیا کہا تھا؟ کہ میں سوال نہیں کروں گا، پھر وہ بھول گئے، ہے نا، اور کہا تھا اب میں اگر سوال کروں تو پھر میں، مجھے تم اپنا لا تو صاحب نہیں، پھر تم مجھے اپنے ساتھی نہ رکھنا، لیکن پھر بھول گئے، کہا کہ ایک تو ارادے سے کیا اور پھر بھول کر کیا، اس کی تفصیل پھر آپ پڑھیں گے، تو ان نسینا، اگر ہم بھول جائیں، او اخطانا، اور اگر یا پھر ہم سے خطا ہو جائے، اخطانا کا روٹ ورڈ کیا ہے؟ خاک تو حمزہ، کہ ہم سے جو خطا ہو جائے تو وہ تم، آپ اس پر ہماری پکڑ نہ کرنا، ربنا، اے ہمارے رب، ولا تحمل، ہا میم لام، حمل، حمل بھی آپ نے پڑھا ہی ہوا ہے نا، حاملہ عورت کو بھی ہم کہتے ہیں نا، تو حمل کہتے ہیں کہ ایسا بوجھ جو پیٹ کے اندر ہو، بوجھ بے باطن، اور حمل کیا ہے؟ اٹھانے والے کی استطاعت کے مطابق زیادہ سے زیادہ مادی بوجھ، حمل اور حمل میں فرق سمجھ آئی؟ کہ حمل یہ ہے کہ وہ بوجھ جو پیٹ کے اندر ہے، جو چھپا ہوا ہے کوئی بھی بوجھ، اور حمل کون سا ہے؟ مثلا آپ نے کسی کے اوپر ایک کتابوں کا گٹھا رکھ دیا، تو اٹھانے والے کی استطاعت کے مطابق زیادہ سے زیادہ مادی بوجھ، ٹھیک ہے؟ یہ ہے حمل، ولا تحمل، اور تو ہم پہ نہ ڈالنا بوجھ، علینا، ہم پر، اسرن، اسر جو ہے اس کے ایک معنی ہے گرا لگانا، دوسرا کسی چیز کو زبردستی روک لینا، عہد کے لیے بھی آتا ہے، عہد کی پابندی کے لیے، شرعی احکام کی تعمیل کی ذمہ داری، ہر اسی طرح، مطلب مختلف معنی میں یہ استعمال ہوتا ہے نا، ہر عقد عہد ہے، اور قرابت بھی، وہ بھی ایک عہد ہے کہ رشتہ داری نبھانی ہے، تو یہ بھی عسر ہے، سمجھ آ گئی؟ کہ عسر کیا ہے؟ کہ یہ شرعی احکام کی تعمیل کی ذمہ داری بھی عسر ہے۔ اچھا، گرا جب لگائی جاتی ہے، کیوں لگائی جاتی ہے؟ تاکہ وہ چیز کو روک لیا جائے۔ آپ دوپٹے کی گرا لگاتے ہیں، آپ ریبن سے گرا لگاتے ہیں، آپ نوٹ کیوں لگاتے ہیں؟ تاکہ وہ چیز رک جائے، آپ اس کو اسٹرانگ کرنے کے لیے، مضبوط کرنے کے لیے گرا لگاتے ہیں نا، اقدا تم نے کہا، گرا ہی لگائی نا، تو اس کے، یہ جو عسر ہے، اس کے اندر گرا لگانا کے معنی نہیں پائے جاتے ہیں، روک لینا کا معنی نہیں پائے جاتے ہیں، گرا لگائی اس لیے جاتے ہیں کہ اس کو روک لیا جائے، تو عسر کیا ہے؟ یہ اس طرح عہد کی پابندی ہے کہ جو عہد کیا پھر اس کی پابندی کرنی ہے، اس میں شریعت کے احکامات بھی آتے ہیں، شریعت کے احکام کی تعمیل کی ذمہ داری بھی ہے، ہر عقد ہے، قرابت داری کا ہو، شریعت کا ہو، یا کوئی بھی ہو، سمجھ آ گئی بات کی؟ کہ تو ہم پر وہ بوجھ نہ ڈال، کما حملتا ہوں، جیسے کہ تو نے ڈالے، کوئی بھی، سارے بوجھ، شریعت کے بوجھ ہیں، بندگی کے اطاعت کا ہے، عہد ہے، جو بھی عہد ہے، کما حملتا ہوں، جیسے کہ، کا ہوتا ہے ماند، کما جیسا کہ، جو حملتہو تو نے ڈالے ان پر علی الذین من قبلنا جو ہم سے پہلے جو ہے وہ گزرے, یعنی ہم پر ایسی مشکلات نہ ڈال جو ہم برداشت نہ کر سکے, جو ہمارے پہلے لوگوں پر گزری, جو ہم سے پہلے لوگ ایمان لائے تھے اور وہ ایسی سخت آزمائشوں میں سے گزرے کہ وہ مطلب ہم پہ وہ نہ ڈالنا, ہمارے اندر وہ طاقت نہیں ہے. قبل پہلے کو کہتے ہیں. ربنا اے ہمارے رب, ولا تحملنا اور ہم پر نہ رکھ, حمل سے تو ہم پر نہ رکھ, ہم پر نہ ڈال, مالا طاقت لنا بھی کہ جس کی ہم میں طاقت ہی نہیں ہے, طاق سے ہے. تو یہ وقاف ہمت سکت کے لیے یہ لفظ جو ہے وہ استعمال کیا جاتا ہے کہ ہم میں اس کی جو ہے وہ طاقت نہیں ہے تو تو ہم پر جو ہے وہ نہ ڈال. واف انا انفا و ہمیں معاف کر دے, گناہوں کو امال نامے سے مٹا دے. انفا و کے اصل معنی تو مٹا دینا ہے نا, کہ مٹا دے, ریز کر دے. واغفر لنا اور ہم سب کو بخش دے, غفرا ڈھانپ لے, تیری ہماری گناہ بھی ہیں لیکن تیری رحمت زیادہ ہے. رحمت کتنی ہے اللہ کی؟ 100 درجے. ایک درجہ دنیا میں ہے اور 99 اللہ تعالیٰ نے اپنے پاس رکھے ہوئے. تو ورحمنا, تو ہم پر رحم فرما. اور آپ سوچ لیں کہ جو کچھ بھی دنیا میں انسان ایک دوسرے پر جو رحم کرتا ہے اور جو رحم کے جذبات ہیں اور ماں کے اندر ہیں وہ اس ایک درجے میں سے ہیں, تو 99 ہے اللہ کے پاس. تو ورحمنا, تو ہم پر رحمت کی بارش کر. انت مولانا, مولام یا ولی سے ہی ہے, تو ہمارا ولی ہے, تو ہمارا مرجع ہے. مرجع کون ہوتا ہے؟ جس کی طرف رجوع کیا جائے. کہ مولا کے معنی مرجع کے ہیں, کہ جس کی طرف مشکلات میں رجوع کیا جائے, کہ ہم تیری ہی طرف تو رجوع کرتے ہیں, تیرا ہی ہم سہارا تھامتے ہیں. فن سرنا, بس تو ہماری مدد کر. یعنی مخالفین ہیں جو بھی اور مکہ سے مسلمان مدینہ گئے, مکی دور مشکلات کا دور, مدنی دور میں بھی جنگیں ہیں, غزوات ہیں, حالات بڑے سخت ہیں, تو کیا کر؟ ہماری مدد کر, ہمیں نصرت دے, ہمیں کامیاب کر, اسلام کو فتح دے اور کفر کو جو ہے وہ نیست و نابود کر دے. فانصرنا علی القوم الکافرین, تو جو بھی کفر کرنے والے ہیں ان کو جو ہے وہ ان کے مقابلے میں ہمیں فتح دے دے, وہ ہمارے دشمن ہیں, کل بھی تھے آج بھی ہیں, تو ہم سب کی جو بھی مشکلات ہیں ان کو حل کر دے.